तफसीर सूरत जुमर आयत नंबर 21 से 31 तक है हमारा आज का सबक, लेकिन आयत 21 से 35 तक जो है ना एक खास मजमून बयान हुआ है। और वो मजमून क्या है कि बाज लोग ना दुनिया से बहुत मोहब्बत करते हैं, तो अल्लाह ताला इन आयात में ये बताते हैं कि दुनिया की मोहब्बत ने इनके दिल सख्त कर दिए हैं और ये हक को कबूल करने से इनकारी हैं, बेजार हैं। तो कुरान की दावत और कुरान की नेमत इतनी अजीम है कि जिनके अंदर जो है ये सलाहियत हो, दिल उनके नरम हो, तो फिर कुरान को सुनकर उनके रोंगटे खड़े हो जाते हैं। और जिनके दिल हैं पत्थर, अब वो रसूल की बात, कुरान की बात उन पर कोई असर नहीं करती, और फिर ऐसे लोग जो हैं वो हक से महरूम हो जाते हैं। तो आइए इसी पसे मंजर में हम इन आयात को समझते हैं। अल्लाह रब्बुल इज्जत ने आयत नंबर 21 में बड़ी खूबसूरत मिसाल दी है और क्या कहते हैं, अलम तरा, क्या नहीं देखा तूने, क्या तुम देखते नहीं हो। और एक बात याद रखिए कि कुरान जो है ना इसका सवालिया अंदाज, इसका सोचने समझने पर मजबूर करने वाला अंदाज बड़ा खूबसूरत है, और सवालिया अंदाज हमेशा लोगों को सोचने समझने की, गौर व फिक्र करने की दावत देता है, इंसान के जो गफलत के पर्दे हैं उनको चाक करता है। अल्लाह रब्बुल इज्जत जो है वो पूछ रहे हैं, पुकार रहे हैं, गौर व फिक्र की दावत दे रहे हैं कि क्या नहीं देखा इन लोगों ने, क्या नहीं देखा। अन्नल्लाह, ये के अल्लाह, अनजला मिनस समाई, कि इसने उतारा आसमान से। और आप देखिए कि ऐसी मिसालें जो अल्लाह ताला की होती है ना, ऐसी मिसालें ऐसे नहीं कि कुछ खास लोगों को नजर आए, अल्लाह ताला समझाने के लिए ऐसी मिसालें नहीं देते जो आम लोगों को नजर ना आए, बल्कि एक बद्दू भी, एक चरवाहा भी, एक आमी भी, एक आम शख्स भी बस जरा गौर व फिक्र करे तो जो कायनात के दलाइल है ना वो उसको समझ आते हैं। तो अल्लाह ताला कहते हैं मुखातिब कि तूने कभी इस बात पर गौर नहीं किया कि अल्लाह ने उतारा आसमान से मान पानी, फसला कहू, पस चलाया इसको, ये पानी जो है फिर कर दिया इसको, आपको पता है ना सलाका, सालिक, मसलक, इसी से सारे जो है वो लफ्ज निकलते हैं। तो सालिक होता है चलने वाला, तो मसलक किस पर चला जाता है, तो फसला कहू, पस चलाया इसको, तो अल्लाह ताला ने आसमान से पानी को उतारा और फिर उसको जारी कर दिया, फिर वो पानी जो था वो चलने लगा, कैसे, यनबी फिल अर्दी, चश्मे बनाकर जमीन में, कि वो पानी जो था यनबिया, और आपको पता ही है कि यनबिया जो है ये यम्बू इसका वाहिद है और यनबी इसकी जमा है, और ये लफ्ज जो है वो चश्मों के लिए आता है कि वो चश्मे, वो जमीन जिनसे पानी फूट कर निकलता है। तो अल्लाह ताला ने आसमान से पानी को उतारा, फिर उस पानी को चश्मों की शक्ल में क्या किया, चला दिया फिर अर्दी जमीन में, सुम्मा युखरिजु, फिर वो निकालता है वही इसके साथ, किसके साथ, मा आए पानी के साथ, कि फिर वो इस पानी के जरिए निकालता है जरअन खेती। और आपको ये बात पता ही है कि पानी के जरिए खेतियां पैदा होती हैं, अगर खेतियों को पानी ना मिले तो ना खेतियां फले फूले, ना सरसब्ज हो, ना खेतियां जवान हो, ना वो उन पर फल फूल लगे, और ना वो दुल्हन की तरह सजे और ना बहारे आए। तो फिर क्या होता है कि फिर जो है वो निकालता है इसके साथ जरअन खेती, मुख्तलिफन, मुख्तलिफ तरह तरह की, अलवानहु, रंग उसके। तो अलवान जो है इसके दो मानी बयान किए जाते हैं, एक मानी तो ये है कि एक पानी से मुख्तलिफ रंग की खेतियां पैदा होती हैं, रंग के लिए आया है। लॉन का लफ्ज आमतौर पे रंग के लिए होता है, लेकिन अगर आप एक खेती पर गौर करें तो खेती का रंग भी मुख्तलिफ होता है। एक खेती होती है लेकिन उस पर कई रंग आते हैं। कैसे रंग आते हैं? खेती जब उगती है तो उस वक्त आप उसका रंग देखें, फिर उसके बाद थोड़ी और बड़ी होती है तो थोड़ा और उसका रंग बदलता है, फिर वो पकती है फिर आप उसका रंग देखें, फिर वो सूखती है फिर उसका एक रंग होता है। तो एक खेती के उगने से लेकर पकने तक उस पर कई रंग आते जाते हैं। तो ये रंगों का इंकलाब जो है ये मुख्तलिफन ये अल्लाह की तौहीद की दलालत करता है। इसी तरह आखरत पर ये दलील है। तो एक तो ये मानी है रंग के, एक तो है एक ही खेती के मुख्तलिफ रंग, और फिर एक क्या होता है कि मुख्तलिफ रंग की चीजें हैं। गुलाब का फूल है तो कितने रंग हैं, है ना, अनार है तो उसके रंग देख लें, माल्टे हैं तो उनके रंग आप देख लें, अंगूर हैं तो उनके रंग देख लें। एक ही फल की मुख्तलिफ रंग, आम है तो आप देख लें हरा है बाज आम लेकिन बड़ा मीठा है और बाज जर्द होते हैं। तो बहरहाल एक ही खेती के मुख्तलिफ रंग। दूसरा ये लफ्ज जो है ये किस्म के लिए भी इस्तेमाल होता है, रंग का लफ्ज किस्म के लिए इस्तेमाल होता है कि अल्लाह ताला ने एक पानी से अनवाओ अकसाम की चीजें पैदा की, है ना, कि किस्में मुख्तलिफ हैं। मसलन आप देखें एक फल है जैसे आम का, देखने में एक जैसा लगता है लेकिन उसकी खुशबू मुख्तलिफ है, उसका उसकी किस्म मुख्तलिफ है, छोटा है बड़ा है गुठली है नहीं है। इसी तरह आप तरबूज को देख लें, रंग मुख्तलिफ है, बाज के बीज हैं बाज के बीज नहीं है, किस्म मुख्तलिफ है। गुलाब के फूल देख लें, चंबेली के देख लें, नरगिस के देख लें। तो बहरहाल दूसरी तरह ये लफ्ज जो है वो किस्म के मानी में भी इस्तेमाल होता है। तो अल्लाह ताला ने खेती के मुख्तलिफ रंग पैदा किए और मुख्तलिफ किस्में पैदा की और खेती को मुख्तलिफ रंगों से गुजारा, ठीक है। फिर होता क्या है, सुम्मा यही जो, फिर वही खेती जो है जो बड़ी ही खूबसूरत खेती थी जिस पर बहार आई हुई थी जो सरसब्ज थी, और वो खेती जो के बड़े अपने उरूज पर थी, और वही खेती जो है फिर क्या होती है, सुम्मा यही जो, और फिर वो खेती जो है वो क्या हो जाती है कि वो खेती सरसब्ज होती है, तरोताजा होती है। एक तो इसके आप ये मानी भी ले सकती हैं। तो रंग उसके मुख्तलिफ हैं और फिर वो खेती जो है वो अपने जो है वो जोबन पर है, खेती अपने उरूज पर है, खेती बड़ी ही खूबसूरत है। जब खेती तैयार हो जाती है ना तब आप उसको कह सकती हैं कि खेती पर बड़ी रौनक है, रोशन है। फतराहू, फिर तुम उसको देखते हो, मुसफर्रन जर्द। तो आप देख लें कि खेती आगाज उसका हुआ है और उसकी उसका बढ़ना फूलना फलना फूलना बड़ा होना उसका बहार उसका उरूज, और फिर आप उसका जवाल देखें, फतराहू मुसफर्रन, फिर तुम देखते हो उसको जर्द, फिर उसका रंग जो है वो जर्द हो जाता है और जैसे सूख जाती है ना। सुम्मा यजअलुहु हुतामा, फिर वो कर देता है उसको चूरा चूरा। और आपको पता है ना वमा अदराका मल हुतामा, और तू क्या जाने कि वह हुतामा क्या है। तो असल में हुतामा जो है इसके मानिए रेजा रेजा करना, चूरा चूरा करना, और चूरा चूरा होकर कोई चीज जो रेजा रेजा हो जाए रूंदी जाए उसको हुताम कहते हैं। और आमतौर पर यह सब्जा नबतात के लिए आता है। कोई और चीज भी रेजा रेजा की जाएगी, मसलन जमीन पहाड़ आसमान, तो क्या दक्कन दक्का वजह रब्बू का वल मलकु सफन सफा वजी अयोमिम जहन्नमा। और सूरत फजर की वो जो आयते हैं उससे आपको पता चलता है ना कि उस दिन क्या होगा कि हर चीज जो है वो रेजा रेजा कर दी जाएगी। तो सख्त चीज रेजा रेजा की जाए तो दक्कन दक्का। तो यहाँ पे क्या है, हुतामन, तो है ये नरम चीज नबतात है लेकिन ये चूरा चूरा हो जाती है। तो यहां पर खेती के जवाल की तरफ जो है वो इशारा किया जा रहा है कि वही खेती जो बड़ी खूबसूरत थी बड़ी तरोताजा थी और तरह तरह की नबतात और खेतियां जो उगी हुई थी अब वो खुश्क हुई फिर जर्द पड़ी और फिर अल्लाह ताला ने उसको जो है वो रेजा रेजा कर दिया। और जब ये खेती रेजा हो जाती है ना بھوس بن جاتی ہے، یا پھر یہ کہ ہوائیں بھی تنکا بنا کر اس کو، تنکے بنے ہوئے ہوتے ہیں، ہوائیں اس کو اڑا کر لے جاتی ہیں. یہ درختوں پر پتے لگے ہوئے دیکھیں کتنے خوبصورت ہوتے ہیں، جب پتے زرد ہو کر گرتے ہیں تو ہر طرف پتے ہی اڑ رہے ہوتے ہیں. تو اس پوری مثال سے ہے کیا، ان فی ذلک لذکر لاولی الالباب، اس میں البتہ نصیحت ہے عقل والوں کے لیے. لذکر، تو معنی کیا ہے کہ اس میں جو ہے وہ نصیحت ہے، کہ اس میں اللہ تعالی نے جو ہے وہ ایک یاد دہانی رکھی ہے. اور پھر یہاں پر اس مثال سے ہمارے سامنے کیا اصول عمل کا آیا کہ دنیا کی تمام رونقیں، تمام بہاریں اور تمام جو شان ہے بالکل عارضی اور وقتی ہے، اور اس پر لوگ دل بھی نہ دیں، اس پر ریجے بھی نہیں، کیونکہ وہ اللہ جو بہار کو وجود میں لاتا ہے وہی خزاں کو وجود میں لاتا ہے، جو اس زندگی کو وجود میں لایا وہ موت کو وجود میں لائے گا، جو پھلوں پھولوں کو اور سبزے کو تازگی دیتا ہے وہی اس کو خشک بھی کرتا ہے. اور ایک بات یاد رکھیں، یہاں پہ جو یہیجو ہے نا، یہیجو جو ہے اس کے معنی تو یہ بھی ہیں کہ کھیتی کا تیار ہونا، اور حاجل بقل کے معنی بعض مفسرین کہتے ہیں اخذ فی الیبس، سبزی خشک ہونے لگی. انہوں نے یہیجو کے معنی جو ہے وہ خشک کے بھی لیے ہیں، کیونکہ انہوں نے پھر جو ہے کھیتی کی بہار کس کو لیا، مختلفاً الوانہ، کہ کھیتی بڑی بہار پر تھی، بڑے اس کے رنگ ہریالی، اور ثم یہیجو، پھر وہ خشک ہو گئی، فتراہ مصفرن، اور خشکی کیسی کہ پھر تو اس کو زرد دیکھنے لگا، اس کا سرسبزگی بالکل ختم ہو گئی. تو ٹھیک ہے اگر آپ نے اس کو وہجا لیا تو روشن اور ہریالی لے لی، لیکن بعض مفسرین یہ کہتے ہیں کہ یہ جو یہیجو ہے نا، حاجل بقل، بقل سبزی کے لیے آتا ہے، تو اس کے معنی جو ہوتے ہیں سبزی کا خشک ہونا، یہ بھی اس کے لیے بھی یہ لفظ جو ہے یہ استعمال ہوتا ہے. تو بہرحال اس مثال سے اللہ تعالی جو بات بتانا چاہتے ہیں وہ کیا ہے کہ اس کائنات کے اندر جو شادابی اور تر و تازگی ہے اس کو زوال ہے، شاخیں خشک ہو کر جو ہے مرجھا جاتی ہیں. تو یہ دنیا کے اندر جتنی رونق، تر و تازگی، آرائشیں ہیں نا، سب عارضی ہیں. تو انسان، اے انسان، تجھے اس دنیا میں دل نہیں لگانا چاہیے، تجھے فکر کرنی چاہیے، اور تجھے کیا عبرت حاصل کرنی چاہیے، کیونکہ اللہ تعالیٰ کہتے ہیں کہ ان فی ذلک لذکرا، کہ بے شک اس میں نصیحت ہے عقل مند والوں کے لیے. تو جوانی، اس کو بڑھاپا آئے گا، جوانی کا زوال کیا ہے، بڑھاپا، زندگی کا زوال کیا ہے، موت، دنیا کا زوال کیا ہے، دوسری زندگی، آخرت. تو یہ دنیا تو آنی جانی ہے، پھر جان کا کیسا دھڑکا ہے، ایک مسافر تھا کچھ دیر ٹھہرا یہاں، اپنی منزل کو آخر روانہ ہوا، بات کل کی ہے محسوس ہوتا ہے یوں، جیسے بچھڑے ہوئے ایک زمانہ ہوا. تو یہاں پہ اس مثال کے ذریعے سے اللہ تعالیٰ جو ہے وہ دنیا کی حقیقت کو بتاتے ہیں کہ دنیا سے دل نہ لگانا، دنیا کے بعد جو دوسری زندگی ہے وہ دائمی زندگی ہے، اس کو کوئی زوال نہیں ہے، اس کی تیاری کرنا. تو حقیقت دنیا کو جو لوگ پاتے ہیں پھر وہ اس دنیا سے جو ہے وہ دل نہیں لگاتے، اور پھر وہ کرتے کیا ہیں، وہ آخرت کی جو ہے وہ تیاری کرتے ہیں. تو آپ کو پتہ ہی ہے اللہ تعالیٰ قرآن میں بار بار یہ کہتے ہیں وَمَا الْحَيَاةُ الدُّنْيَا إِلَّا مَتَاعُ الْغُرُورِ، یہ بھی اللہ نے فرمایا. اور سورۃ آل عمران آیت 158، پھر اسی طرح سورۃ حدید کی آیت 20 ہے اعلموا انما الحیاۃ الدنیا لعبا ولہوا وزینا، پھر اسی طرح سورۃ زخرف کی آیت 35 ہے وَإِن كُلُّ ذَلِكَ لَمَّا مَتَاعُ الْحَيَاةِ الدُّنِيَا وَالْآخِرَةُ عِنْدَ رَبِّكَ لِلْمُتَّقِينَ. تو ان ساری باتوں سے کیا بات پتہ چلتی ہے کہ دنیا میں رہتے ہوئے آخرت کی تیاری کرنی چاہیے. اور رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پہ فرمایا دنیا مومن کا قید خانہ ہے اور کافر کی جنت، یہ صحیح مسلم کی روایت ہے. پھر صحیح مسلم کی ایک اور بڑی خوبصورت روایت ہے، اور یہ جو حدیث ہے اس کو بخاری اور مسلم دونوں نے روایت کیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ آخرت کے مقابلے میں دنیا ایسی ہے جیسے کوئی تم میں سے اپنی انگلی سمندر میں ڈبوئے تو دیکھو انگلی کے ساتھ سمندر کا کتنا پانی آ گیا. آپ ذرا تصور کریں کہ انگلی کو جو پانی لگتا ہے وہ کیا ہے؟ دنیا. اور پورا ٹھاٹھے مارتا ہوا جو سمندر ہے نا وہ ہے آخرت. تو پانی جو انگلی کو لگا قلیل ہے, محدود ہے, بہتا ہوا سمندر لامحدود ہے. تو اس سے جو بات پھر ہمارے سامنے عمل کی آتی ہے تو کیا ہے کہ ہم جو ہیں وہ آخرت کی تیاری کریں, اور دنیا جو ہے نا اس پر دل نہ دیں, اس کے لیے پریشان نہ ہوا کریں, رویا دھویا نہ کریں اور اس کے لیے لڑا جھگڑا نہ کریں. حضرت عیسیٰ علیہ السلام کے بارے میں آتا ہے کہ حضرت عیسیٰ علیہ السلام نے دنیا کو ایک بڑھیا کی شکل میں دیکھا, اس کے منہ میں دانت نہیں تھے لیکن وہ ہر طرح کی زیب و زینت سے آراستہ تھی. آپ نے اس سے کہا تیرے کتنے شوہر ہو چکے؟ کہنے لگی بے شمار. آپ نے فرمایا کیا سب مر گئے یا انہوں نے تجھے طلاق دے دی؟ کہنے لگی میں نے سب کو مار ڈالا. تو عیسیٰ علیہ السلام نے کہا تیرے باقی شوہروں کا برا ہو, وہ تیرے پہلے شوہروں سے عبرت کیوں نہیں حاصل کرتے؟ تو کس طرح ان کو یکے بعد دیگرے مارتی جاتی ہے اور وہ پھر بھی تجھ سے پرہیز نہیں کرتے. حضرت عبداللہ بن عباس رضی اللہ عنہ نے روایت کیا قیامت کے دن دنیا کو ایک سفید بالوں والی بڑھیا کی شکل میں لایا جائے گا, آنکھیں نیلی, دانت باہر کو نکلے ہوئے اور بد شکل. وہ لوگوں کے سامنے آئے گی تو کہا جائے گا اس کو پہچانتے ہو؟ لوگ کہیں گے اس کے پہچاننے سے اللہ کی پناہ, ایسی اس کی ڈرونی ہیبتناک شکل ہوگی. تو کہا جائے گا یہ وہ دنیا ہے جس پر تم جھگڑے اور قطع رحمی تم نے کی, جس کی وجہ سے تم نے جھگڑے کیے اور قطع رحمی کی اور آپس میں حسد اور بغض رکھا اور تم نے دھوکا کھایا. پھر اسے جہنم میں پھینک دیا جائے گا. تو وہ کہے گی اے میرے رب, میرے تابے دار اور ساتھی کہاں ہیں؟ تو حکم ہوگا اس کے ساتھیوں اور تابے داروں کو بھی اسی کے ساتھ پھینک دو, جنہوں نے دنیا سے محبت کی بس دنیا کے ہو گئے. یہ ان کی مثال ہے. اسی طرح حضرت مالک بن دینار رحمت اللہ علیہ نے کہا جادوگرنی سے بچو, یعنی دنیا سے, یہ علماء کے دلوں پر جادو کرتی ہے. اور اسی طرح حضرت ابو الاولیٰ رحمت اللہ علیہ نے کہا میں نے خواب میں ایک بہت بوڑھی عورت دیکھی, اس پر ہر طرح کی زینت تھی, لوگ اس پر عمدے جا رہے تھے اور بہت شوق سے اسے دیکھ رہے تھے. میں نے اس سے پوچھا تیرا ستیاناس تو کون ہے؟ کہنے لگی مجھے نہیں جانتے. میں نے کہا نہیں. کہنے لگی میں دنیا ہوں. میں نے کہا میں تیری برائی سے اللہ کی پناہ مانگتا ہوں. کہنے لگی اگر میری برائی سے پناہ چاہتے ہو تو روپے پیسے کو برا سمجھو. بہرحال یہ دنیا تو ایک اس کی بات کیا ہے کہ اس سے ہم بچیں, مال و دولت, جاہ و منصب اور دنیا کی عزت, دنیا داری اس سے بچیں. تو کیا ہے اللہ کے ہاں عزت جو ہے اس کو حاصل کرنے کی فکر کریں, اللہ کے ہاں جاہ و منصب, اللہ کی نظروں میں ہمارا شمار جو ہے اللہ کے بندوں میں ہے کہ نہیں, یقربونا یا پھر زلفا, تو ہم اللہ کے نزدیک ہیں کہ نہیں. اور دوسری بات جو سب سے اہم ہے کہ یہی دنیا جو ہے نا ہمارے لیے اہم بھی بہت ہے. کیسے؟ اس کے ذریعے ہی آخرت کمائی جا سکتی ہے. اور اس کی بڑی خوبصورت مثال ہے کہ کسی کے پاس ایک پانی کی چھاگل ہو, یعنی ایک چھاگل پانی یا ایک گلاس پانی, اس سے وہ اپنے پاؤں نہیں دھوئے گا, ہاتھ نہیں دھوئے گا, منہ نہیں دھوئے گا, کیونکہ سفر کر رہا ہے صحرا کا, پانی کی ایک چھاگل ہے, ایک ایک قطرہ اس کی زندگی اور موت کا سوال ہے, بچا بچا کے رکھے گا, پانی کو ضائع نہیں کرے گا. جس کے پاس ایک ہی زندگی ہو اور اسے آخرت کمانی ہو تو اس کو وہ دنیا کے بے مقصد کاموں پہ اور فضول باتوں پہ اور غیبت اور چگلی اور ادھر ادھر کی مصروفیات میں کبھی ضائع نہیں کرے گا. آپ کے پاس ایک ہی ڈالر ہے اور آپ بھوکی ہیں تو آپ اس سے پیٹ بھرنے کی فکر کریں گی, مالوں میں جا کر اس کو ادھر ادھر ضائع تو نہیں کر دیں گی؟ آپ سوچیں گی کہاں میں اس کا استعمال کروں. کسی کے پاس ایک ہی روٹی ہو, وہ بھوکا ہو, ایک ہی روٹی ہے वो भूखा है, उसके बच्चे भूखे हैं, उसको परिंदों के आगे नहीं फेंकेगा, सोचेगा अपना और अपने बच्चों का पेट कैसे भरूं, एक ही जिंदगी है, रब को राजी करना है, जन्नत कमानी है, तो कहां मेरे और आपके पास वक्त है कि कंप्यूटर पर बैठकर चैटिंग करते रहें, टीवी के आगे बैठे रहें, फोन के साथ लगे रहें, इधर उधर की बातें करते रहें और अपना वक्त जो है वो जाया करते रहें। तो बहरहाल ये है एक मिसाल कि दुनिया के जरिए आखिरत कमाएं, और दुनिया में जो कुछ है इसको जवाल है, और मैं और आप जब लड़ते हैं तो जरूर सोचें कि क्यों लड़ते हैं, घर में बाहर रिश्तेदारों से, दोस्तों से, हमसायों से, वजह क्या होती है? दुनिया, दुनिया का जाओ मनसब, लोगों की नजरों में इज्जत, लोगों की नजरों में मकाम, नहीं नहीं मुझे अल्लाह की नजरों में चाहिए, और इस दिल को समझाएं। अच्छा दूसरी मिसाल, बात ये कहते हैं कि ये जो मिसाल है ना, जमीन, पानी, खेती, जवानी, फिर इसका जर्द होना, यह कुरान और अहले ईमान के सीनों की मिसाल है। मतलब यह है कि अल्लाह ताला ने आसमान से कुरान उतारा, मां से मुराद क्या है? कुरान, और वो मोमिनों के दिलों में दाखिल हुआ, तो अर्द क्या है, खेती क्या है? मोमिनों के दिल। फिर इसके जरिए से वो जो जरन बाहर निकला, वो दीन बाहर निकला, जो एक दूसरे से बेहतर है, जो बेहतर से बेहतर है, यानी उसके रंग, उसकी किस्में, तो मोमिन तो ईमान और यकीन में ज्यादा हो जाता है। अच्छा फिर जिसके दिल में रोग होता है, बाज दिल ऐसे होते हैं ना, सख्त होते हैं, रोग हैं, तो उनके दिल हैं जो यहीजू हो जाते हैं, उनके दिल हैं यहीजू, खुश्क होते हैं, फतराहु मुस्फरन, फिर तुम उनको जर्द देखते हो। तो बाज लोगों ने इससे मुराद कुरान और अहले ईमान के सीने की मिसाल ली है। इन्ना फी ज़ालिका लज़िक्रा लिउलिल अलबाब, अकल वालों के लिए इसमें बड़ी याद दहानी है, बड़ी याद दहानी है। तो गोया के अल्लाह ने आसमान और जमीन को पैदा किया, तो अल्लाह यूं ही थोड़ी छोड़ देगा, जिसने पानी उतारा, जिसने खेती को खूबसूरत सजाया, फिर उसको जर्द कर दिया, अल्लाह हर इंसान की नेकी और बदियों का हिसाब लेगा, इंसाफ करेगा, जजा या सजा देगा। तो ये जो आयतें हैं ना, ये तौहीद पर भी दलालत करती हैं और उसके साथ साथ आखरत पर भी। अच्छा इसके बाद अल्लाह ताला आयत नंबर 22 में बता रहे हैं कि फैज किन लोगों को पहुंचता है और किन लोगों को नहीं पहुंचता, कौन अकलमंद है कौन अकलमंद नहीं है। फरमाया अफमन क्यापस वो शख्स, शरह अल्लाह, खोल दिया अल्लाह ने सदरहू उसका सीना, लिल इस्लामी इस्लाम के लिए, फहुआ अला नूरिन, पस वो नूर पर है, मेरे रब ही अपने रब की तरफ से। तो एक तो ऐसा शख्स है कि जिसका सीना जो है वो अल्लाह ने खोल दिया है और वो अपने रब की तरफ से एक नूर पर है। अब शरह के मानी क्या है? खोलना, फैलाना, वसी करना, उर्दू में आप कहती है ना, क्या कहती है? तशरीह, मैं तशरीह करती हूं। तशरीह में क्या करती हैं? उसी बात को खोल कर आप बयान करती हैं, वसी करती हैं। तो अब सीने का खुलना, इससे मुराद है वुसत कल्ब। कल्ब की वुसत क्या है? कल्ब के अंदर ऐसी इस्तदाद हो कि कायनात की जो निशानियां हैं, आसमान, जमीन, बारिश, फल फूल, पौधे, पूरी कायनात, ये कायनात का निजाम, सूरज, चांद, रात, दिन, हवाओं का चलना, फूलों का खिलना, तारों का चमकना, जगमग जगमग करना, परिंदों का चहचहाना, आबशारों का गिरना, मछलियों का तैरना, पूरी कायनात। तो वो क्या करते हैं कि वो आसमान और जमीन और अपनी पैदाइश पर गौर व फिक्र करते हैं, इबरत हासिल करते हैं और फिर आखिरत की तैयारी करते हैं। नंबर दो, कुरान की आयात जो हैं, जो अल्लाह ने कुरान की शक्ल में नाजिल की और प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत, वही मतलू और गैर मतलू, वो गौर व फिक्र करते हैं और उनसे इस्तफादा हासिल करते हैं। तो ये है इसका मतलब कि ऐसे दिल जो हैं वो क्या करते हैं कि रसूल से, सुन्नत से, कुरान से फायदा उठाते हैं। अब देखें, रसूल सल्लल्लाहु अलैहि वसल्लम और कुरान मक्का पे में आया, मक्का वालों के लिए आया, और ये थी अल्लाह की रहमत, हर एक पे बरसी, खुश्क पर भी और तर पे भी। तो खुश कौन थे? कुफर करने वाले, और तर कौन से निकले? ईमान लाने वाले। जमीन थी ना, तो कुछ बंजर निकली और कुछ जमीन जो थी वो जरखेज निकली। सारी जमीन जिस तरह ऊपर से नाजिल होने वाले पानी से यकसा मुस्तफीद नहीं होती, इसी तरह जो वही इलाही है जो कुरान इस्लाम और रसूल की नेमत है, सब लोग यकसा तौर पर उससे जो है फायदा नहीं उठाते। कुछ खेती लहलहा उठती है, कुछ खेती बंजर होती है, वीरान रह जाती है। इसी तरह रसूल से कुरान से हर शख्स फैज हासिल नहीं करता। तो जो लोग फैज हासिल करते हैं ये वही लोग हैं जिनका सीना अल्लाह ताला ने इस्लाम के लिए जो है वो खोल दिया है। और इस सिलसिले में हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हु की आप वो रवायत याद रखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जब ये आयत पढ़ी अफमन शरह अल्लाह सदरहु, तो सहाबा कहते हैं कि हमने आपसे शरह सदर का मतलब पूछा तो आपने फरमाया कि जब नूर नूर ईमान इंसान के कल्ब में दाखिल होता है तो इसका कल्ब वसी हो जाता है। और मतलब क्या है कि अहकामे इलाही का समझना और उस पर अमल करना उसके लिए आसान हो जाता है। हमने अर्ज किया या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इस शरह सदर की अलामत क्या है, कैसे पता चले कि शरह सदर अब मिल रहा है या नहीं मिल रहा। तो आपने ये अल्फाज कहे, अल अनाबतु इला दारिल खुलूद व तुजाफा अन दारुल गुरूर व तहाब लिल मौती कबला नजूले। हमेशा रहने वाले घर की तरफ ऐसा इंसान रागिब हो जाता है, फिर दुनिया में दिल नहीं लगता। कहां दिल लगता है? आखिरत की तरफ उसकी रग़बत होती है, उसकी तरफ वो माइल होता है। नंबर दो, धोखे के घर यानी दुनिया की लज्जतों और जीनतों से वो दूर रहता है। नंबर तीन, और मौत के आने से पहले वो मौत की तैयारी करता है। तो ये है वो शख्स जिसका सीना अल्लाह ताला ने इस्लाम के लिए जो है वो खोल दिया है। तो ऐसा शख्स जो है वो क्या करता है, फिर इस्लाम की जो है वो, ऐसा अल्लाह ने उसका सीना खोला कि अब जो है वो तैयारी करता है, मौत से पहले ही जो है उसकी तैयारी। तो मैं और आप भी अपना जायजा लें, अपना ये जायजा लें कि क्या मेरा सीना जो है उसको शरह सदर हासिल है, क्या मेरा सीना खुला हुआ है। कैसे पता चलेगा? नंबर एक, दुनिया में दिल ना लगे, आखरत में दिल लगे। और मैं मुंह से कहूं कि दुनिया में दिल नहीं लगता, आखिरत के लिए दिल लगता है, लेकिन अमल मेरे कैसे हैं? कि जो अच्छा कपड़ा है, जो भी अच्छा कपड़ा है, मैं कहती हूं बस आज ही ले लूं, ये नई चादर है तो क्यों ना आज ही मैं ले लूं, है ना, सबको दिखा तो दूं, भले सब कल लूंगी कि नहीं लूंगी, लेकिन ये भी मेरे पास है ना। या फिर जो अच्छा कपड़ा होता है मैं इस्तेमाल कर लूं, जो अच्छा जेवर है मैं चाहती हूं मैं पहन लूं, चाहती हूं ना, जो अच्छा खाना है मैं खा लूं, जो अच्छा बिस्तर है वो मैं पहन लूं, जो अच्छा डिजाइन है, जो अच्छा रंग है वो मुझे मिले। तो दुनिया से मोहब्बत का मतलब अब ये है कि हर चीज मैं दुनिया में चाहती हूं, अगर मेरा आखिरत के लिए दिल चाहता है तो मैं इसको फिर सदका क्यों नहीं कर देती, अच्छे कपड़े को, जो अच्छा खाना है उसको फौरन मैं अल्लाह के रास्ते में क्यों नहीं देती कि मैं हमसाये में भी दे दूं, गरीबों को दे दूं। हजरत हजरत जो है वो अब्दुल्ला बिन उमर रजी अल्लाह अन्हो, हजरत उमर फारूक रजी अल्लाह अन्हो, हजरत तलहा अंसारी रजी अल्लाह अन्हो, बेशुमार साहबा हैं, ऊंटनी देखी है बड़ी खूबसूरत है। हजरत अब्दुल्ला बिन उमर को ऊंटनी उसकी चाल बड़ी पसंद आई, और अरबों के यहां ऊंटनी और ऊंट और घोड़े बड़ा, क्योंकि इस पे सफर करना वही उनकी तिजारत, वही उनकी माश, उसी पर वो अपनी गल्लाबानी करना, उसी से वो खाते कमाते थे, चलते थे तो सारा सफर कर, सफर उस पर तय करते थे, सामान उस पर लाद लेते थे, उनके झगड़ों में काम आती थी चीजें। अब वो ऊंटनी की चाल बड़ी पसंद आई, फौरन अल्लाह के रास्ते में दे दी, फौरन अल्लाह के चीज पसंद आती थी अल्लाह के रास्ते में दे देते थे। हमें चीज पसंद आती है निकाल के अपने लिए रख लेते हैं कि ये तो होगी मेरी, तो अपना हमें जायजा लेना चाहिए कि अल्लाह के रास्ते में दी कि नहीं, मेरा दिल दुनिया में लगता है या आखिरत में। दूसरी जो थी वो मिसाल क्या थी कि दुनिया, ये जो धोखे की दुनिया है, धोखे का घर, इससे जो है वो दूर रहना। कि वो शख्स फिर क्या करता है कि दुनिया से, धोखे के घर से दूर रहता है। और दुनिया क्या है? जाह मनसब दुनिया है, दौलत दुनिया है, और तारीफ दुनिया है, और मुझे लोग आगे आगे करें, मुझे मान जाएं, मैं, सब चीजें दुनिया है। तो इससे दूर रहना। तो मैं तो बहुत नाराज होती हूँ अगर मुझे कोई मेरी कोई तारीफ ना करे, और मैं तो बहुत नाराज होती हूँ मुझे कोई माने ना और मेरी आह और वाह ना करे, शाबाश ना दे, है ना। तो ये भी आप अंदाजा कर लें। और तीसरी बात, मौत के आने से पहले मौत की तैयारी, कितना इसमें मैं और आप जो है वो इसका साथ दे रहे हैं। हम तो कहते हैं कि कर लेंगे तैयारी, हमने कितनों ने वसीयत लिख ली, है ना। और कितने लोग जो हैं जिनके तमाम रोजे फर्ज पूरे हैं, कितने लोग हैं जिनकी फर्ज नमाजें पूरी हैं, कितने लोग हैं जकात हिसाब करके देते हैं, कोई कमी उसमें नहीं करते, कितने लोग हैं तैयार हैं। मौत की तैयारी का क्या मतलब है? मैं अभी इस वक्त तैयार हूं कि अगर फरिश्ता आ जाए तो मुझे कोई परेशानी नहीं है, मैं जा सकती हूं। क्या मैं तैयार हूं इस चीज के लिए? नहीं, मैं तो तैयार नहीं हूं। मेरी मौत की खबर जब जाएगी तो मेरे कमरे की क्या हालत है, मेरे बैग में क्या है, मेरे अटैची में क्या है, मेरे दिल में क्या है, कितना हसद कीना कुदूरत लड़ाइयां झगड़े, कितनी दूसरों की अभी मानते पड़ी हुई हैं, कितने हकूक हैं जो अभी पूरे नहीं किए। मैं तो तैयार नहीं हूं। अभी तो नाराज कितने हैं, उनसे माफी नहीं मांगी, अभी तैयार कर रही थी अपने आप को कि माफी मांग लूं, और अभी तो नमाजें हैं तो फराइज पता नहीं कितने अदा नहीं किए, और की भी तो एहसान के दर्जे की भी थी कि नहीं, पता नहीं कितना ख्याल इधर उधर का आया, खुशू खुशू ही नहीं था, और कितने लोग रूठे हुए हैं। तो तैयारी का मतलब क्या है? मौत की तैयारी आप ये मत समझें कि आप तैयार होंगी तो गाड़ी स्टार्ट करनी है, मैं तैयार होंगी तो गाड़ी स्टार्ट करनी है। नहीं, मेरी और आपकी मर्जी नहीं चलेगी। 5 मिनट लेट हो जाए कोई बात नहीं, क्लास में ना भी जाए तो कोई बात नहीं, आज थोड़ा देर होगी सोने में उठने में, नहीं। हर आन किसी टाइम भी किसी वक्त भी फरिश्ता आएगा, कहेगा कि चलो, और क्या मैं और आप इसके लिए तैयार है कि हाँ मैं जाना चाहती हूँ, है क्या मैं और आप इसके लिए तैयार हैं? तो बहरहाल बात हो रही थी शरह सदर की, भला जिस शख्स का खोल दिया अल्लाह ने सीना इसका इस्लाम के लिए, बस वो नूर पर है अपने रब की तरफ से। तो एक तो है ये किरदार, दूसरा कौन सा है? फवैलुन, पस अफसोस, लिलकासियाते कुलूबुहुम, सख्त दिल वालों के लिए। को कासिया, कासिया जो है कौन सा दिल है? कसावत कल्ब। और ये लफ्ज इस्तेमाल होता है दिल की सख्ती के लिए, दिल की सख्ती के लिए, और ये शरह सदर के बिल मुकाबिल लफ्ज है, शरह सदर के बिल मुकाबिल। तो वो दिल जो सख्त हैं, और कुरान में एक आयत है कि यजअल सदरहु दय्यकन हरजन, दीक भींचना तंग करना, उसके लिए भी एक लफ्ज इस्तेमाल किया जाता है ना। तो सीने जो है वो भींच जाता है, सीना तंग हो जाता है, तो उसके लिए दीक का लफ्ज आता है। तो मानी क्या है कि उसका सीना जो है वो तंग हो गया। और दिल का तंग होने का मतलब क्या है? कि ऐसा दिल सख्त है कि उसको किसी पर रहम ही नहीं आता। अल्लाह का जिक्र, बारिश आई रहमत बनकर, लेकिन वो दिल जो था उसने उसको कबूल ही नहीं किया। कुरान की तिलावत हुई लेकिन ये कि दिल पर कुरान की तिलावत का कोई असर ना हुआ, दिल पिघला ही नहीं, नरम ही नहीं हुआ, और जो है फिर अमल करने के लिए कोई प्लानिंग ही ना की। आप याद रखिएगा कि तंग होना, तंग करना, इसके लिए जो है वैसे और भी बहुत से लफ्ज हैं, है ना। तो एक लफ्ज जो है ये दैक या दीक, जगह की तंगी के लिए आता है, और इसकी जिद है साथ उन फराखी के लिए आता है। तो दिलों की तंगी के लिए भी दीक या दैक लफ्ज जो है वो इस्तेमाल होता है। और ये जो कसावत है दिल का सख्त हो जाना, और आप देख लें कि सख्ती और दिल का सख्त होना, और वैसे दिल आप देखें खून गर्दिश करता है, और आम तौर पर जो है बात होती है तो दिल की नरमी की बात होती है। तो अल्लाह ताला ने दिल की सख्ती क्यों कही? और सख्ती के लिए भी अल्लाह ताला ने 9 लफ्ज इस्तेमाल किए हैं, और कासिया 7वां दर्जा है, कासीन वो। इसके मानी क्या है? कि सख्त और ठोस होना, ऐसे जैसे कि हजर, हजरुन कासिन, सख्त पत्थर। तो अल कसवा का मतलब है संग दिल होना, दिल का نہایت سخت ہونا، دل کی سختی جیسے کہ کوئی پتھر کی طرح ہونا، تو اس کے لیے یہ لفظ آتا ہے. اور گناہ جو ہے نا وہ دل کو سخت بناتے ہیں. دل تو ہے گوشت کا لوتھڑا، تو یہ سخت کیسے ہو گیا؟ الذنبو مسقات للقلب، تو گناہ دل کو سخت بنا دیتے ہیں، تو انسان کے اندر کچھ رحم نہیں ہوتا. تو اب بس تباہی ہے ایسے دلوں کے لیے، قلب کی جمع ہے قلوب، جو کہ سخت ہیں. اور ان کے دل کیوں سخت ہیں؟ من ذکر اللہ، اللہ کے ذکر سے. اور ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم سے نے صحابہ سے کہا کہ دل جو ہے نا کیسے ہو جاتے ہیں؟ سخت ہو جاتے ہیں. تو صحابہ سے پوچھا کہ پھر، یعنی دلوں کو زنگ لگ جاتا ہے. الفاظ کیا تھے؟ سخت کے نہیں تھے، زنگ کے تھے، کہ دل بھی سخت ہو جاتے ہیں. صحابہ بڑے حیران ہوئے، تو پوچھا کہ اس کا علاج کیا ہے؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا دو باتیں علاج ہیں، موت کو کثرت سے یاد کرنا اور قرآن کی تلاوت کرنا. تو یہ زنگ لگنا ہے نا، یہ بھی دل کی سختی کو ظاہر کرتا ہے کہ قرآن کی آیتیں جو ہیں ایسے دلوں پر اثر نہیں ڈالتی. تو بس تباہی ہے، بربادی ہے ایسے دلوں کے لیے جو سخت ہیں. من ذکر اللہ، اللہ کے ذکر سے، اور ذکر سے مراد ہے اللہ کے احکام، اللہ کا کلام، اللہ کا قرآن. اولئک فی ضلال مبین، بس ایسے ہی لوگ جو ہے وہ صریح گمراہی میں ہیں. پھر اس کے بعد جو ہیں اللہ تعالی جو ہے وہ یہ بات بتا کر کہ کچھ جو ہیں وہ دل کے اندر ان کے وسعت ہے، نرم دل لوگ ہیں اور آخرت کی تیاری کرنے والے، شرح صدر رکھنے والے ہیں اور فیض حاصل کرنے والے ہیں، اور کچھ جو ہیں وہ سخت دل والے ہیں، ان کے دل کا برتن بڑا تنگ ہے، سخت ہے. سخت چیز کے اندر کوئی چیز جاتی بھی نہیں ہے نا، بند ہوتا ہے سخت چیز پتھر کی طرح. تو اس کے بعد اللہ تعالیٰ قرآن کی صفات اور اس کی تاثیر بیان کرتے ہیں. کیا فرمایا؟ اللہ، بے شک اللہ، نزلہ، اس نے نازل کی، آسانہ، بہت اچھی، الحدیثی، باتیں، کہ اللہ تعالیٰ نے بہت اچھی باتیں نازل کی. اور وہ باتیں کیسی ہیں؟ حدیث سے مراد ہے قرآن، کتاب. اللہ نے قرآن مجید کو نازل کیا، اور قرآن کی صفت کیا ہے؟ کتاب متشابہن، کہ اس کی جو آیات ہیں، اس کے اندر جو آیات لکھی ہوئی ہیں، کتابن، کتاب لکھی ہوئی جو تحریر ہے، متشابہن. تو یہ ہے قرآن کی صفت، کہ اس کا ہر جز، اس کی ہر آیت ایک دوسرے سے مشابہ اور ہم رنگ ہے اور ہم آہنگ ہے. تو یہاں پہ متشابہن کا لفظ متماثل کے معنی میں ہے، کہ قرآن کی آیات ایک دوسرے سے مربوط ہیں، ایک دوسرے کے ہم مثل ہیں. متشابہ کا مطلب یہ ہوتا ہے نا جس میں شبہ پڑ جائے، یہ بھی مطلب ہوتا ہے نا، کہ جب شبہ پڑتا ہے تو اس میں ایک تضاد پیدا ہو جائے، ہونے لگتا ہے نا. تو یہاں اس کے یہ معنی نہیں ہے، تضاد کے نہیں ہیں. تو یہاں اس کے معنی کیا ہیں؟ کہ ایسی آیتیں جو آپس میں ملتی جلتی ہیں. تو آپس میں ملتی جلتی کے کیا معنی ہے؟ کہ قرآن کی آیات آپس میں مشابہت رکھتی ہے. اس کے کیا معنی ہے؟ اس کے معنی یہ ہیں، نمبر ایک، کہ قرآن مجید کی ایک مضمون، قرآن مجید کا اگر 20 جگہ پر آیا ہے تو اس میں کوئی اختلاف اور تضاد نہیں ہے. انداز بیان اور اختلاف الفاظ تو ہو سکتا ہے، لیکن ہر قرآن کا لفظ اور ہر آیت دوسری آیت کی جو ہے وہ تائید کرتی ہے اور توثیق کرتی ہے، جس سے بات پوری طرح ذہن نشین ہو جاتی ہے. جیسے کہتے ہیں ان القرآن یفسر بعدہ بعدہ، کہ قرآن جو ہے اس کا ایک حصہ دوسرے کی تفسیر بیان کرتا ہے. اور ممکن ہے ایک جگہ اجمال ہو تو دوسری جگہ تفصیل، مگر اختلاف اور تضاد نہیں ہے. مثلا قرآن یہ کہتا ہے کہ کسی غیر مسلم کو اپنا دلی دوست اور رازدان نہ بناؤ، تو کسی جگہ آپ کو یہ بات نہیں ملے گی کہ سیاست میں کوئی بات یا کوئی اصول حرف آخر نہیں ہوتا، ایسا نہیں ہے. واقعی اللہ تعالیٰ کہتا ہے کہ دلی دوست تو نہیں بنانا، لیکن ویسے ان کے ساتھ حسن سلوک کرنا ہے تاکہ لوگ جو ہیں وہ دین کے قریب آ جائیں. تو قرآن کی پہلی صفت کیا ہے؟ کہ اس کی آیات آپس میں باہم ملتی جلتی ہیں، آپس میں ایک دوسرے کے مشابہ ہیں. پھر اس کے بعد آپ دیکھیے کہ قرآن کی دوسری صفت کیا ہے؟ مثانیہ، قرآن کی آیات جو ہیں یہ مثانیہ ہیں، اور مثانیہ جو ہے، مثانیہ کے معنی کیا ہیں، اس کا روٹ کیا ہے؟ آپ دیکھیں کہ اس لفظ کو سمجھنے کے لیے بھی پھر ضروری کیا ہے کہ ہم اس لفظ کے جو ہے وہ معنی کو سمجھیں. تو جیسے ثانی ہونا اور ایک ہوتا ہے مثانی، تو مثانی کی کیا بات ہے کہ ایسی آیتیں جو بار بار پڑھی جاتی ہیں اور دہرائی جاتی ہیں، تو پھر اس کے معنی کیا ہیں کہ گویا کہ قرآن کی آیات، جیسے ثنا کرنا، بیان کرنا ہے نا، تو بار بار اس کی آیات جو ہیں وہ بیان کی جاتی ہیں، بار بار جو ہے وہ پڑھی جاتی ہیں. تو سا نون یا بیان کرنا، بار بار ان آیات کو جو ہے وہ دہرانا. تو قرآن کی آیات جو ہیں ایسی آیات ہیں جو کہ بار بار پڑھی جانے والی ہیں. اور آپ دیکھ لیجئے کہ قرآن کی آیات ایک جگہ نہیں کہ ہم ایک دفعہ پڑھتے ہیں، بلکہ آپ سورۃ فاتحہ کوئی دیکھ لیں، اس کو سبا مثانی کے نام سے یاد کیا جاتا ہے کہ سات آیات ہیں لیکن بار بار دہرائی جانے والی، بار بار پڑھی جانے والی. تو قرآن ایسی چیز ہے کہ اس کو جو ہے وہ بار بار پڑھا جاتا ہے. اور اگر دیکھیں سا نون یا، تو یہ دونوں جو ہیں اس کے معنی کیا ہیں کہ سا نون یا اس سے سنیوں بھی بنتا ہے، اسنان بھی بنتا ہے، دو ایک کے ساتھ دوسری چیز ملانا، دو جیسے دہرا رہے ہیں آپ، ایک جمع ایک دو بنتا ہے نا، تو آپ دہراتے ہیں ایک چیز کو. اسی طرح آپ کسی بات کو بیان کرتے ہیں تو اس میں بھی ایک تکرار ہوتی ہے نا، تو کیا ہے کہ قرآن کی جو آیات ہیں ان کو دہرایا جاتا ہے. ایک معنی تو اس کو یہ ہیں، اور اس کی بہترین مثال ہے کہ سورۃ فاتحہ کو سبع المثانی کہا جاتا ہے. یہ سورۃ کم از کم نماز کی ہر رکعت میں پڑھی جاتی ہے. دوسرے اس کے معنی ہیں کہ وہ آیات جو جن کی قرآن میں تکرار ہے. مثلا آپ مثال دیجئے سورۃ الرحمن میں کیا ہے، فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ اور وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ. آپ نے پیچھے آیات ترجیح بھی پڑھی تھی، فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ، یہ بھی ہے نا. اور وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ. ہاں اللہ، کہ اللہ کے سوا کوئی اور خدا ہے؟ تو بہرحال دوسرے معنی کیا ہیں کہ وہ آیات جو قرآن میں بار بار تکرار سے بیان ہوئی ہیں. تیسرے معنی یہ ہیں کہ پچھلی قوموں کے واقعات جن سے انجام، جن کے انجام سے لوگوں کو خبردار کیا گیا. تو آپ دیکھیں قوموں کے واقعات یا انبیاء کے قصص بار بار آئے ہیں قرآن میں، انداز مختلف ہے، مختلف پیرائے میں. اور پھر آپ ایسے بھی کہہ سکتی ہیں کہ مثلا توحید کے دلائل ہیں، بار بار آئے ہیں، انداز مختلف ہے. اسی طرح شرک کو رد کرنے کے دلائل، اہل جنت کا ذکر ہے، اہل دوزخ کا، بار بار آیا ہے مختلف انداز میں. رات اور دن کا ذکر ہے، کبھی اللہ تعالیٰ کہتے ہیں یولج اللیل والنہار، یکور اللیل والنہار، ہے نا، یدخل اللیل، مختلف انداز اللہ تعالیٰ اختیار کرتے ہیں. تو یہ کیا ہے، یہ ہے اس کے معنی. دوسری صفت قرآن کی کیا ہے کہ اس کی آیات بار بار جو ہے وہ دہرائی جانے والی آیات ہیں. تقشعر رونگٹے کھڑے ہو جاتے ہیں، اس کا روٹ کیا ہے؟ یہ جو تقشعر ہے اس کا روٹ ربائی ہے، چار حرفی ہے، اور قاف شین عین را، اس کے معنی ہوتے ہیں لرزنے لگنا، رواں کھڑا ہو جانا، رونگٹے کھڑا ہو جانا، بدن پر کپ کپی کا طاری ہو جانا. اور یہاں پر اللہ تعالی نے یہ بتایا کیا ہے کہ تیسری صفت، اور یہ کیا ہے، اللہ کے کلام کی عظمت کی تاثیر، اللہ کے کلام کی تاثیر کے لوگ سنتے ہیں جو اللہ سے ڈرتے ہیں، اور ان کی خشیت اور ہیبت کا یہ حال ہوتا ہے کہ ان کے بدن کے بال جو ہیں وہ کھڑے ہو جاتے ہیں. और वैसे आप देखें कि शीन आयन रा शार बालों को भी कहते हैं, तो आम बाल हो तो शीन आयन रा है, लेकिन तक शाइर रू बालों का खड़ा हो जाना, रोंगटे खड़ा हो जाना, तो उनके रोंगटे जो हैं वो खड़े हो जाते हैं। और ये जो है ये सिफ्त है और ये तासीर है कुरान की। और कैसे रोंगटे खड़े होते हैं? मिनहू इस कुरान की आयात के जरिए से। जुलूदू जिल्द की जमा है, जिल्दों और खालों के लिए ये लफ्ज इस्तेमाल किया जाता है। कि जो ही कुरान की तिलावत सुनी और अल्लाह की हैबत और खशियत का ये हाल हुआ कि बदन के रोंगटे खड़े हो गए। खाल के ऊपर बाल होते हैं ना, और कौन लोग होते हैं जिनके रोंगटे खड़े होते हैं? अल्लज़ीन यख्शऊन रब्बहुम, जो अपने रब से डरने वाले हैं। तो कुरान की क्या सिफात अल्लाह ताला ने बताई कि आहसन अल हदीस, नंबर दो किताब मुतशाबिहा, नंबर तीन मसानिया, नंबर चार बहुत इसके अंदर जो है वो तासीर पाई जाती है। और बाकी कुरान की हलावत और कुरान की लज्जत कोई अहले दिल से पूछे, कोई कुरान वालों से पूछे कि कैसे जो थे वो अहले मक्का भी कुरान को जब सुनते थे तो मानते थे, और हजरत उमर रजी अल्लाह ने भी छुप छुप कर पर्दे में खाना काबे के पहले कुरान सुनते थे और कहते थे कि मैं इसका जो है वो कायल हो रहा हूँ कुरान का ना, और सूरत ताहा को सुना तो फिर आप जो थे वो ईमान ले आए। तो बहरहाल अल्लाह ताला आगे फिर मोमिनीन की सिफात बतानी शुरू कर देते हैं जो कुरान से जो है वो सीखते हैं। क्या फरमाया कि वो लोग जो आसन अल कुरान है ना, आसन अल किताब से फायदा उठाते हैं, ये वो लोग हैं यक्षऊन रब्बहुम, अपने रब से डरते हैं और डर की वजह से इनके रोंगटे खड़े होते हैं। तुम्मा तलीनु जुलूदहुम, फिर नरम हो जाती हैं इनकी जिल्दें। तो मोमिन कैसा होता है? हय्यनुन लय्यनुन, मोमिन नरम होता है ना, तो यहां पे भी क्या है कि नरम हो जाती हैं उनकी जिल्दें। वह कुलूबहुम, और इनके दिल इला जिक्रिल्ला, अल्लाह के जिक्र से। तो गोया के अब यहां पे ये चौथी सिफत आ रही है, अगली सिफत आ रही है कि तिलावत कुरान का असर कैसा होता है। कभी तो सिर्फ बदन के बाल खड़े होते हैं, और कभी ये होता है कि रहमत और मगफिरत की आयात सुनकर बदन भी और दिल भी दोनों अल्लाह की याद से नरम हो जाते हैं। ये बड़ी खूबसूरत बात है कि जिल्दें भी नरम हो गई, दिल भी नरम हो गए। बस इंसान जैसे एक ऊंटनी नहीं होती, ऊंट की तरह बिठाया तो बैठ गए, खड़ा किया तो खड़े हो गए, मैं खत्म ही हो गई, बिल्कुल कोई गुरूर नहीं, कोई किबर नहीं, बिल्कुल अपने आप को खत्म कर दिया। के बदन भी और कल्ब भी सब अल्लाह की याद में मुती नरम। हजरत असमा बिन अबी बकर रजी अल्लाह ने फरमाती है सहाबा कराम का आम हाल यही था कि जब इनके सामने कुरान पढ़ा जाता तो इनकी आंखों में आंसू आ जाते और बदन पर बाल खड़े हो जाते। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह ने फरमाते हैं कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस बंदे के बदन पर अल्लाह के खौफ से बाल खड़े हो जाएं, तो अल्लाह ताला इसके बदन को आग पर हराम कर देते हैं। तो आप देख लीजिए कि दिलों का नरम होना, आंखों से आंसुओं का जारी होना, और जिल्द का जो है वो रूए का खड़ा हो जाना, ये वो चीजें हैं जो अल्लाह के अजाब से हम सबको जो है वो बचा सकती हैं। तो अल्लाह ताला हम सबको अपने अजाब से बचाए और हमारे अंदर ये सिफात जो है वो पैदा करे। साथ ही फरमाया कि ये है हदायत अल्लाह की, हदायत देता है इसके साथ जिसको चाहता है। वमन युद्लिल्लाहु फमा लहू मिन हाद, और जिसको वो गुमराह कर दे अल्लाह, बस नहीं इसके लिए कोई हदायत देने वाला। तो इसके मानी क्या है कि अल्लाह की रहमत और उसके लुत्फ व करम की उम्मीद उन्हीं दिलों पर आती है जो चाहते हैं। जो शरह सदर वाले होते हैं तो उनके दिलों में सोजो गुदास पैदा हो जाता है। तो हमें भी देखना चाहिए कि हमारे दिलों में नरमी है कि नहीं। हजरत कतादा फरमाते हैं कि ये औलिया अल्लाह की सिफत बयान की गई है कि अल्लाह के खौफ से इनके दिल कांप उठते हैं, इनकी आंखों से आंसू जारी हो जाते हैं, और इनके दिलों को अल्लाह के जिक्र से इत्मीनान होता है। ये नहीं होता कि वो मदहोश और हवास बाख्ता हो जाएं और अक्लो होश बाकी ना रहे, क्योंकि ये बिद्दतियों की सिफत है और इसमें शैतान दाखिल होता है। क्या होता है, बाज लोग कुरान को सुनते हैं नाचना शुरू कर देते हैं, बिद्दतें शैतानी हरकतें वगैरह, कहते हैं बड़ा समा है इसके ऊपर, इस वक्त वजद में है ये, तो ये चीज जो है वो कहते हैं ठीक नहीं है। तो असल बात क्या है कि ये समा मुशरिकाना गुलू की अलामत है। जैसे कवाली को सुनना بعض نظموں کو سننا اور لوگوں کا ناچنا شروع کر دینا، جھومنا شروع کر دینا، تو یہ کھیل کود کرنا یہ ٹھیک نہیں ہے. تو یہ کون کرتے ہیں؟ یہ کافر کرتے ہیں. اہل ایمان قرآن کے وقت ادب اختیار کرتے ہیں، ان کے رونگٹے کھڑے ہوتے ہیں، ان کے دل اللہ کی طرف جھکتے ہیں اور وہ قرآن کو سنتے ہیں ادب سے بھی اور خشیت سے بھی. اور لوگ دو طرح کے ہیں، جو چاہتے ہیں تو اللہ ان کو ہدایت دیتا ہے، اور جو نہیں چاہتے تو اللہ ان کو گمراہ کر دیتا ہے. جن کو اللہ گمراہ کر دے ان کو کوئی پھر ہدایت دینے والا ہے نہیں. پھر اس کے بعد اللہ تعالی بتا رہے ہیں کہ وہ لوگ جو کہ قیامت کے دن بے بس ہوں گے، اور وہ کون ہوں گے؟ وہ ہوں گے متکبر. اللہ تعالیٰ فرماتے ہیں افامن بھلا وہ شخص یتقی جو روکتا ہو بے وجہ ہی اپنے منہ کو سوء العذابی برے عذاب سے یوم القیامتی قیامت کے دن، کہ بھلا وہ شخص قیامت کے دن وہ بدترین عذاب میں ہے اور وہ کیا کر رہا ہے کہ اپنے چہرے کو ڈھال بنا رہا ہے. عام طور پہ ہوتا کیا ہے کہ جب انسان کو مارا جاتا ہے، جب انسان کی پٹائی ہوتی ہے تو کیا کرتا ہے انسان؟ کہ وہ مدافعت کرتا ہے، اور مدافعت کرتا ہے تو کیا کرتا ہے؟ وہ اپنی چوٹ کو دائیں بھی کھاتا ہے، بائیں بھی کھاتا ہے، پیٹ پہ بھی کھاتا ہے، چہرے میں نہیں کھانا چاہتا. چہرہ نرم و نازک بھی ہوتا ہے اور چہرے کو انسان بچانا چاہتا ہے، اور چہرہ جسم کا سب سے افضل اور اشرف حصہ ہے. تو اب اللہ تعالیٰ یہاں پہ بتا رہے ہیں کہ جس طرح دنیا میں انسان تکلیف جب سامنے آتی ہے تو اپنے چہرے کو بچاتا ہے، ہاتھ پاؤں اور جسم کے عذاب کو ڈھال بنا کر عذاب کو ہٹانے کی کوشش کرتا ہے، بالکل اسی طرح اہل جہنم جو ہیں وہ چاہیں گے کہ ہاتھ پاؤں سے مدافعت کر سکیں، لیکن ان پر جو عذاب آئے گا وہ ایسا عذاب ہوگا کہ وہ چاہیں گے تو صحیح کہ چہرے کو ڈھال بنا سکیں لیکن وہ ایسا نہ کر سکیں گے. افامین یتقی، پس وہ شخص جو روکتا ہو بچتا ہو بے وجہ ہی اپنے منہ کے ذریعے، یعنی جو اپنے منہ کے ذریعے منہ کو ڈھال بنا کر جہنم سے بچتا ہو، جہنم کی آگ سے بچتا ہو، سوء العذابی برا عذاب، دردناک عذاب، تکلیف دہ عذاب، یوم القیامتی قیامت کے دن وہ بچنا چاہے گا اور وہ بچ نہیں سکے گا، کیونکہ حضرت عطا ابن زید نے فرمایا جہنمی کو جہنم میں ہاتھ پاؤں باندھ کر گھسیٹ کر ڈالا جائے گا، ہاتھ پاؤں ہلا ہی نہیں سکے گا، تو کیسے اپنے آپ کو بچائے؟ یہ ہے بات. وقیل للظالمین، اور کہا جائے گا ظالموں سے ذوقوا چکھو ما کنتم تکسبون، اپنے کیے کا بدلہ، کہ جو تم کمائی کرتے رہے اس کا بدلہ چکھو. تو یہ جو آیات ہیں ان سے کیا پتا چلتا ہے؟ یہ آیت نمبر 24 سورت زمر، کہ کیا یہ شخص اس شخص کے برابر ہو سکتا ہے جو قیامت والے دن بالکل بے خوف اور امن میں ہوگا؟ قیامت کے دن بالکل بے خوف اور امن میں کون ہوگا؟ ایمان لانے والا. اور دوسرا شخص جو ہے وہ قیامت کے دن بڑی ہی مصیبت میں ہوگا اور اس پر جو عذاب آئے گا کوئی اس کو بچا نہ سکے گا. کذب الذین من قبلہم، جھٹلایا وہ ان لوگوں نے جو ان سے پہلے گزرے، فاتاہم العذاب، پھر آ گیا ان پر عذاب، من حیث لا یشعرون، وہاں سے عذاب آیا جہاں سے ان کو شعور بھی نہیں تھا، جہاں سے عذاب آنے کا ان کو گمان بھی نہیں تھا. مثلا پچھلی قوموں کو جب عذاب آیا تو کیسے عذاب آیا؟ وہ تو سمجھ رہے تھے کہ بادل آیا ہے اور خوب بارش برسے گی، اور اکٹھے ہو گئے اور ہوا کیا کہ بادلوں سے آگ برسنے لگی. تو آپ پچھلی قوموں کا عذاب پڑ چکے ہیں. اسی طرح فرعون جو تھا وہ سمندر میں چل پڑا اپنی فوجوں کو لے کر، اور راستہ سوچا ہی نہ کہ یہ سمندر تھا، کبھی اس میں راستہ تھا ہی نہیں، اور پھر وہ سمندر میں ڈوب گیا. تو ایسے ان پر عذاب آیا کہ جہاں ان کو شعور ہی نہ ہو سکا. اہل مکہ بدر کے میدان میں گئے تھے اسلام کو ختم کرنے کے لیے، اور بڑے بڑے ان کے سردار بدر کے میدان میں ڈھیر ہو گئے. من حیث لا یشعرون، فازاکہم اللہ الخزیہ، پس اللہ تعالیٰ نے چکھایا ان کو. کیا چکھایا؟ خزیہ، رسوائی. بس اللہ تعالیٰ نے ان کو رسوائی کا عذاب چکھایا، فی الحیات دنیا، دنیا کی زندگی میں. جیسے پچھلی جو قومیں تھیں، قوم عاد، قوم سمود، قوم فرعون، حامان، نمرود وغیرہ جو بھی تھے جنہوں نے اللہ کو جھٹلایا، تو اللہ نے ان کو کیسا ذلت کا عذاب دنیا میں چکھایا، عذاب الآخرت اکبر، اور آخرت کا عذاب تو بہت بڑا ہے. لوگو ڈرو، لوگو بچو، لوگو سوچو تو صحیح. اہل مکہ جو تم شرک کرتے ہو سوچو تو صحیح، تم اللہ اور اللہ کے رسول کا انکار کرتے ہو، اور میں اور آپ بھی ہم سوچے تو صحیح. اللہ تعالیٰ کہتے ہیں جھٹلانے والوں کو دنیا میں بھی رسوائی کا عذاب دیا، کسی کو بندر بنا دیا گیا، کسی کو پانی کی لہروں کے سپرد کر دیا، کہیں پتھروں سے مارا گیا، کہیں جو ہے وہ بارش کی بجائے آگ برسنے لگی. بڑا تھا سخت دنیا میں ذلت کا عذاب، اور آخرت کا عذاب تو بہت بڑا ہے. لام لامے تقید ہے، اور اکبر اسم تفضیل ہے. لو کانو یعلمون، کاش کہ یہ لوگ سمجھ لیں. وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ، یقیناً ہم نے بیان کی لوگوں کے لیے، فی حاضر القرآن، قرآن میں کیا بیان کیا، من کل مثل، ہر طرح کی مثالیں، ایک نہیں طرح طرح کی مثال بیان کی. لعلهم يتذكرون، شاید کہ یہ لوگ جو ہیں وہ عبرت پکڑیں. تو اللہ تعالیٰ کیا بتا رہے ہیں کہ لوگوں کو سمجھانے کے لیے میں نے طرح طرح کی مثالیں دی، اور مثالیں دینے کا مقصد کیا تھا کہ لوگ جو ہیں وہ عبرت حاصل کریں. لوگ جو ہیں وہ پہلے ہے لو کانوا یعلمون، پھر کہا لعلهم يتذكرون قرآنا عربیا، قرآن عربی زبان میں، قرآن کی نعمت اور دولت عربی زبان میں ہے، اور اہل مکہ تھے عرب، اور عربی میں قرآن کو نازل کیا. غیر ذی عوج، کوئی اس میں عیب نہیں ہے، قرآن کے اندر کوئی کجی نہیں ہے. عوج، اور عوج کے معنی کیا ہوتے ہیں، ٹیڑھ کے لیے یہ لفظ استعمال کیا جاتا ہے. کوئی انحراف، کجی، التباس، شبہ اس کے اندر نہیں ہے. اور پھر ہے کیا، کیوں اللہ تعالیٰ نے ایسا کیا کہ عربی ہی میں نازل کیا، بے عیب، لعلہم یتقون، شاید کہ وہ پرہیزگاری اختیار کریں. تو جن کے پاس علم ہوتا ہے نا، وہی جو ہے وہ نصیحت پکڑتے ہیں، اور جو نصیحت پکڑتے ہیں وہی ڈر کر گناہوں کو چھوڑ کر تقوی اختیار کرتے ہیں. پھر اللہ تعالیٰ جو ہے وہ مثال دیتے ہیں، اور مثال کس چیز کی اللہ تعالیٰ نے دی ہے، مخلص کی اور مشرق کی، شرک کرنے والے کی اور توحید پرست کی. اور مثال کیا ہے، ضرب اللہ مثلا، دی مثال اللہ نے، دی اللہ نے مثال، اللہ نے ایک مثال بیان کی. ضرب المثل ہوتا ہے نا، تو اللہ نے ایک مثال دی. رجلن، رجلن ایک شخص ہے، فی ہی اس میں، شرکاؤ اس میں شریک ہیں، کہ ایک آدمی ہے اور اس میں جو ہے وہ شریک ہیں، یعنی ایک شخص ہے غلام جس میں کئی اس کے ساجی ہیں، غلام ایک ہے اور کئی اس کے مالک ہیں، ہے نا. اب ایک غلام ہو اور کئی لوگ ہوں اس کو حکم دینے والے، تو پھر ہوگا کیا کہ ایک آقا کہے گا غلام کو کہ میرا یہ کام کرو، کھانا پکاؤ، دوسرا کہے گا نہیں نہیں جاؤ جا کے باہر سے سودا خرید کر لاؤ، تیسرا مالک ہے وہ کہے گا کہ نہیں اس وقت جو ہے میرے آرام کا وقت ہے، تو کسی کو گھر کے اندر داخل نہ ہونے دو. ہو ایک غلام اور اس کے کئی ساجی ہوں، کئی اس سے کام لینے والے ہوں، تو اس کا کیا حال ہوگا. کیا فرمایا، مثلاً رجلاً، مثال ایک شخص کی، فیہ شرکاؤ اس میں شریک ہیں، کئی لوگ اس سے فائدہ اٹھانا چاہتے ہیں. متشاکسون، تو متشاکسون جو ہے تشاکس سے ہے، شین کاف سین، اور تشاکس جو ہے یہ تخالف کے معنی پہ ہے یہاں پہ. اور یاد رکھیے گا کہ یہ اسم فاعل ہے، اور یہ وہ صیغہ ہے کہ جس میں دو لوگوں کا ہونا ضروری ہے، تشاکس ہے نا. تو معنی کیا ہے کہ یہ لوگ ہیں کہ یہ آپس میں جھگڑالو ہیں، تخالف ہیں. کیسے، کہ ایسے اس کے آقا ہیں کہ ہر آقا کی مختلف مقاصد ہیں اور مختلف کام ہیں، اور اس وجہ سے یہ آپس میں جھگڑ رہے ہیں. جیسے مشرکین تھے نا، اپنے دیوتاؤں کی نسبت مختلف تصور رکھتے تھے، کوئی ان کا کسی دیوتا سے کوئی کام، کسی سے کوئی، کسی سے کوئی. اور میں نے آپ کو یہ بھی بتایا تھا کہ متشاکس ایسے شخص کو کہتے ہیں جو بدخو ہو، بد اخلاق ہو. اور جو بد اخلاق ہوتے ہیں وہی جھگڑتے ہیں، ان کے اندر نرمی نہیں ہوتی، مروت نہیں ہوتی، بات بات پر جھگڑا کرنا ان کا مزاج ہوتا ہے. تو متشاکس اس سے مراد جو ہیں وہ لوگ ہیں جو کہ آپس میں جھگڑالو ہیں، جدم جدی کرنے والے ہیں. تو فرمایا کہ एक शख्स है, बहुत से उसके साजी हैं, और क्या है, मुतशाकि सूद, और वो लोग कैसे हैं, उनका मिजाज कैसा है, कि वो लोग जो है बदखू हैं, झगड़ालू हैं। ये शुरकाओं की सिफत है, मुतशाकि सून, बस अपना काम चाहिए, दूसरे का नहीं। वरजुलन, और दूसरा शख्स है सलामन, सलामन दूसरा शख्स कैसा है, वरजुलन सलामन सालिम। इसका मतलब क्या है कि एक और शख्स है, पूरा एक ही शख्स का गुलाम है, सालिम एक उसका आका है, लिरजुल एक शख्स के लिए, सलम मुकम्मल सालिम तौर पर, बस उसको एक आका की नौकरी करनी है। हल यस्तवी यानी मसाला, क्या बराबर है दोनों हालत में? मसाला के मानी क्या है, कि क्या दोनों की हालत बराबर है? पहला शख्स तकलीफ में हैरान है, परेशान है कि किस आका का कहना मानू, किसका ना मानू, क्योंकि शुरकाओ मुतशाकिसून। और दूसरा शख्स जो है वो बड़े आराम में है, एक ही शख्स से ताल्लुक है, सलामन है, ये रजुल एक आदमी के लिए। तो बताइए कि क्या दोनों बराबर हैं? पहली मिसाल है शिर्क करने वाले की, जो हमेशा डावा डोल रहता है, एक ये करूं कि ये करूं, गैर अल्लाह की तरफ दौड़ता है, कभी एक खुदा कर खुदा पर, कभी दूसरे खुदा पर, कभी किसी की तरफ रजू, कभी किसी की तरफ। और जो नेक शख्स है, जो मुखलिस है, जो मुत्तकी है, जो तौहीद परस्त है, उसका एक ही मालिक है खुदा, और वो एक अल्लाह की बंदगी करता है। 100 खुदावन मिले, एक से एक सजदा तलब, इंसान सख्त मराहिल से खुदा तक पहुंचा। और तौहीद क्या है कि एक अल्लाह की बंदगी करना, सबको छोड़ देना, और मुखलिस मोमिन की मिसाल यहाँ पे दी गई है। तो अल्लाह ताला ने सवाल रखा है कि क्या दोनों बराबर हैं? तो असल बात क्या है कि दोनों बराबर नहीं है, अल्हम्दुलिल्लाह ये कह के जवाब दिया गया कि दोनों बराबर नहीं है, एक है तौहीद परस्त और एक है शिर्क करने वाला। तो असल बात ये है कि तारीफ अल्लाह ही के लिए है, बल अक्सर हुम ला यालमून, अक्सर लोग जो है वो समझते ही नहीं है। फिर इसके साथ ही तौहीद की दलील देने के साथ कयामत और आखिरत की बात होने लगी, क्या इन्नका मय्यतून इन्नहुम मय्यतून, बेशक तू मरने वाला है और बेशक वो मरने वाले हैं। मय्यत, और याद रखिएगा, कहते हैं कि मय्यत लफ्ज जो है तशदीद के साथ शद हो, इसका मतलब होता है जो जमाना मुस्तकबिल में मरने वाला हो, और अगर या पर सुकून हो, मय्यत उसको कहते हैं जो के मर चुका हो। और यहाँ पे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके कहा जा रहा है, इन्नका मय्यतुन, बेशक आप मरने वाले हैं, वा इन्नहुम मय्यतुन, और बेशक वो लोग भी जो है वो मरने वाले हैं। तो ये कहने का क्या मतलब है कि आप भी मरने वाले हैं और वो भी मरने वाले हैं? इसका मतलब ये है कि सबको मरना है तो आखिरत की फिक्र करनी चाहिए, दारे आखिरत की तैयारी करनी चाहिए। और आप देखिए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तो ऐसा कोई शक था ही नहीं कि मौत नहीं आनी, लेकिन फिर बताने का मकसद क्या है? असल में जो नहीं मानते उनको इस बात की तरगीब दिलाना कि लोगों आखिरत की फिक्र करो, मौत की तैयारी करो, एक दिन मरना है और फिर अल्लाह की अदालत में पेश होना है। दूसरी बात यहां से क्या पता चलती है कि पैगंबरों को भी मौत आई, आप मरने वाले हैं, तो इससे जो है वो क्या बात पता चलती है कि मौत जो है सिर्फ आम इंसानों को नहीं आती, बल्कि पैगंबरों को भी मौत आती है। हजरत जुबैर रजी अल्लाह अन्हु से रवायत है कि जब आपने ये तिलावत की, इन्नका मय्यतुन व इन्नहुम मय्यतुन तुम्मा इन्नकुम यौमल कियामत इंदा रब्बिकुम तख्तसिमून, तो मैंने पूछा या रसूल अल्लाह, क्या हमारे वो झगड़े जो दुनिया में थे वो कयामत में भी दोहराए जाएंगे? आपने फरमाया हाँ, वो जरूर दोहराए जाएंगे और हर शख्स को इसका पूरा पूरा बदला दिया जाएगा। सुम्मा इन्नकुम, जब कयामत आएगी, जब मौत आएगी तो फिर कयामत होगी, तो कयामत होगी तो क्या होगा, फिर कयामत के दिन इंदा रब्बेकुम, अपने रब के सामने, इंदा अमामा के मानी में है, अपने रब के आगे, अपने रब के सामने, तख्तसिमून, तुम झगड़ोगे। और यहाँ पे कौन सा बाब इस्तेमाल किया गया है, ऐसा बाब जिसमें आपस में लोग झगड़ रहे हैं, पीर भी मुरीद भी, शिर्क करने वाले भी, शिर्क के रास्ते में डालने वाले भी, और इंसान जो है आपस में भी झगड़ेगा और उसके अलावा क्या करेगा, अपने अजा को बुरा भला कहेगा, अपने जिस्म के अजा से झगड़ेगा और इंसान क्या करेगा, अल्लाह से भी झगड़ेगा। कैसे पता चलता है कि हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु कहते हैं कि इन्नकुम में मोमिन और काफिर और मुसलमान, जालिम और मजलूम सब दाखिल हैं। जब अल्लाह के सामने मुकदमे पेश होंगे तो अल्लाह ताला जालिम से मजलूम का हक दिलाएंगे। तो कभी जालिम और मजलूम कौन होंगे, आपस में मुसलमान, तो कभी जालिम और मजलूम कौन होंगे, काफिर और मुसलमान। और सही बुखारी की रवायत है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस शख्स के जिम्मे किसी का हक है उसको चाहिए कि दुनिया ही में उसको अदा करे या माफ करा कर हलाल हो जाए, क्योंकि आखिरत में दिरहम दिनार तो होंगे नहीं। अगर जालिम के पास कुछ अमाले सवाले हैं तो बेमकदार जुल्म ये अमाल उससे लेकर मजलूम को दे दिए जाएंगे, और अगर इसके पास हसनात नहीं है तो मजलूम की सैयात को और गुनाहों को इससे लेकर जालिम पर डाल दिया जाएगा। ये आयत बहुत ज्यादा डराने वाली है, बहुत रुलाने वाली है। जैसे सही बुखारी की रवायत है, अबू हुरैरा रजी अल्लाह अन्हु अर्ज करते हैं कि एक दिन रसूलुल्लाह ने सहाबा से पूछा, क्या तुम जानते हो मुफलिस कौन है? सहाबा ने कहा, या रसूलुल्लाह, हम तो मुफलिस, पहले तो कहा कि अल्लाह और अल्लाह का रसूल बेहतर जानता है ना, फिर फरमाया कि हम तो मुफलिस उसको समझते हैं जिसके पास ना तो नकद रकम हो और ना ही इसकी जरूरियात का सामान हो। आपने फरमाया, असली और हकीकी मुफलिस मेरी उम्मत में से वो शख्स है जो कयामत में बहुत से नेक अमाल, नमाज, रोजा, जकात लेकर आएगा, मगर इस शख्स का हाल ये होगा कि इसने दुनिया में किसी को गाली दी, किसी पर तोहमत बांधी, किसी का माल नजायज तौर पर खा गया, किसी को कत्ल कराया, किसी को मार पीट से सताया, तो ये सब मजलूम अल्लाह के सामने अपने मजालिम का मुतालबा करेंगे। अब इसकी नेकियां इसमें तकसीम कर दी जाएंगी, जो मजलूम आएंगे ना तो इसकी नेकियां तकसीम कर दी जाएंगी। क्यों? इसलिए कयामत के दिन डॉलर दिरहम दिनार तो होंगे नहीं कि जो हर जाने में दे दिए जाए, अब नेकियां तकसीम कर दी जाएंगी। अब हसनात इसके खत्म हो जाएंगे और मजलूमों के हकूक अभी भी बाकी हैं। अब क्या होगा कि वो कहेगा कि मेरे पास तो कुछ बचा ही नहीं, तो जो मजलूम होगा ना, बड़ी आपाधापी का वक्त होगा, तो वो ये कहेगा कि अच्छा, अगर इसके पास कोई नेकी नहीं है तो मेरे गुनाह ही इसके नामा माल में डाल दिए जाए, तो मजलूमों के गुनाह इस पर डाल दिए जाएंगे और इसको जहन्नुम में डाल दिया जाएगा। सब समान होने के बावजूद कयामत के दिन वो शख्स जो है वो मुफलिस रह गया। तो असल में मुफलिस वो है, ना कि हम जिसको दुनिया में मुफलिस कहते हैं। तो कयामत के दिन झगड़ा करना, इससे मुराद क्या है कि हर शख्स कहेगा कि बस मैं कैसे बच सकूं ना। ये एक और हदीस भी बहुत डराने वाली है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सबसे पहले जो मुकदमा अल्लाह ताला की अदालत में पेश होगा वो मर्द और इसकी बीवी का होगा, और बाखुदा वो जबान नहीं बोलेगी बल्कि औरत के हाथ में गवाही देंगे कि वो अपने शौहर पर क्या क्या ऐब लगाया करती थी, और इसी तरह मर्द के हाथ में इस पर गवाही देंगे कि वो किस तरह अपनी बीवी को तकलीफ और इजा पहुंचाया करता था। इसके बाद हर आदमी के सामने इसके नौकर चाकर लाए जाएंगे, इनकी शिकायत का फैसला किया जाएगा, फिर आम बाजार के लोग जिनसे इनके मामलात रहे होंगे वो पेश होंगे, अगर इसने इनमें से किसी पर जुल्म किया है तो इसका हक उसको दिलवाया जाएगा। इसी तरह अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हु से रवायत है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कयामत के दिन लोगों के बाहमी मामलात में सबसे पहले जो नहक खून बहाए गए होंगे उनका हिसाब होगा। ये बुखारी और मुस्लिम की जो है वो रवायत है। तो ये जो आखिरी आयतें हैं जो मौत को याद दिला रही हैं और कहती हैं कि आखिरत की तैयारी करो, तो क्या मतलब है इसका कि वो दिन होगा अदल का, वो दिन होगा इंसाफ का, और लोग आपस में झगड़ रहे होंगे, बीवी बच्चे, मियां बीवी, सगे दोस्त, पीर मुरीद, सब दुनिया में आपस में झगड़ रहे होंगे, तो फिर करना क्या चाहिए? दुनिया में रहते हुए आखिरत की तैयारी करनी चाहिए, और इससे पहले कि वो वक्त आ जाए जबकि अल्लाह पूछे और फिर हमारे पास इस बात का कोई भी जवाब ना हो, तो हमें शरह सदर हासिल करके आखिरत की तैयारी में अपने औकात जो है वो सर्व करने चाहिए। कुरान की तिलावत करें तो ऐसे ना करें कि रियाकारी से करें। अब्दुल्ला बिन उमर रजी अल्लाह अन्हो इराक के एक ऐसे शख्स पर से गुजरे जो मदहोश गिरा हुआ था, उन्होंने पूछा इसे क्या हुआ, लोगों ने कहा जब ये कुरान सुनता है तो इसका यही हाल हो जाता है। हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह ने कहने लगे हम भी अल्लाह से डरते हैं मगर गिरते नहीं, और ऐसे लोगों के पेट में शैतान होता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के असहाब का ये तरीका ना था। बाज़ औक़ात ऐसा होता है कि बाज़ लोग जाहिरी तौर पर रियाकारी के तौर पर दिखावे के लिए रो रहे हैं और सुनकर गिर रहे हैं, लेकिन क्या है कि गिरना से मुराद क्या है, अमल के लिए चल पड़ना, अमल के लिए गिरना। एक तो है ना कि वाकई जैसे कि हजरत उमर गिर पड़े मौत की फिक्र से, ये गिरना भी है, इसमें कोई रयाकारी नहीं थी उनके गिरने में। बाज़ औक़ात लोग दिखावे के लिए समा बंधा हुआ है, वजह तारी है, लेकिन ये कि अमल के लिए एक कदम भी नहीं उठाते जिसपे आयते चलाना चाहती हैं। तो क्या करना चाहिए, आखिरत की तैयारी करनी चाहिए। तो अल्लाह ताला हम सबको अमल की तौफीक दे, हम सबके गुनाहों को माफ कर दे, और अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह अल्लाह की तौफीक से 23वां पारा मुकम्मल हुआ, और अल्लाह ताला मेरे और आपके अमलों की, इस कुरान को हमारे अमलों की जीनत बना दे। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका वनतूबु इलैक।